आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। आशाका सन्देश सहित, प्रेम र विश्वासको सन्देश सहित आशाको बाणी कार्यक्रम रेडियोको तरङ्ग मार्फत तपाईँको सामु आइपुगेको छ। आजको कार्यक्रमले तपाईँको जीवनमा नयाँ सन्देश पुर्याउन सकेकै होस्, हाम्रो शुभेच्छा तपाईँको निम्ति यही रहनेछ। दैनिक यसलाई सुन्ने गर्नुहोस् र आफूलाई चाहिने प्रकारको आशिष र अगुवाई अवश्य यहाँले लिन सक्नुहुनेछ भनेर हामीले आशा लिएका छौँ। आउनुहोस् आजको कार्यक्रमलाई पनि हामी एउटा मधुर भजन सहित अगाडि बढाउँ। समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टी अभिवादन। म तपाईँहरूको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको बीचमा पुनः उपस्थित भएको छु। मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरू नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वरको प्रशस्त आशिषहरू प्राप्त गर्दै हुनुहुन्छ। श्रोता, यदि तपाईँका कुनै जिज्ञासाहरू छन्, तपाईँका मनमा लागेका कुनै कुराहरू छन् जसलाई तपाईँ व्यक्त गर्न सकिरहनु भएको छैन र तपाईँ कुनै पनि कुराहरूले पीडित हुनुहुन्छ भने कृपया तपाईँले आफ्ना दुःखहरू आफ्ना खुसीहरू हामीसँग बाँड्न सक्नुहुन्छ। हाम्रो पत्र व्यवहारको ठेगाना यो कार्यक्रमको अन्त्यमा तपाईँले टिप्न सक्नुहुन्छ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस्, हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछौँ। जीवित जिउँदो महान दयालु परमेश्वर प्रभु, हामी धन्यवादी छौँ यो समय र मौकाको लागि, यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। प्रभु, हामीलाई दिन प्रतिदिन तपाईँको बाटोमा डोर्याउनुहोस्, तपाईँको त्यो मिठो पनलाई चाख्ने मौका हामीलाई दिनुहोस्, तपाईँको शान्तिको अनुभूति हामीले आफ्नो जीवनमा गर्न सकौँ। यो रेडियो कार्यक्रमलाई प्रभु हामी तपाईँको हातमा राख्दछौँ। यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा प्रयोग गर्नुहोस्। यसबाट तपाईँको महिमा होस्, धेरै मानिसहरूले तपाईँलाई चिन्न सक्नुहोस्, तपाईँको राज्यमा प्रवेश गर्न सक्नुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, मानवीय स्वभाव आफ्नै किसिमको हुन्छ, धार्मिक दर्शन पनि आफ्नै किसिमले मान्छेको स्वभाव अनुसार परिभाषित गरिएको हुन्छ। मानवीय स्वभाव तथा धार्मिक दर्शनको आधारमा हेर्ने भने सावल, जसलाई पछि पावल भनिन्छ, ले लिएको बाटोलाई अस्वाभाविक भन्न मिल्दैन। उनी त्यही सावल थिए जसले येशूलाई ग्रहण गरेपछि नयाँ जीवन पाएर पावल बनेर प्रभु येशु पछिको महान प्रचारक बने, जुन कुरो पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको छ। प्रभु येशूलाई ग्रहण गर्नुभन्दा पहिले उनी निष्ठावान यहुदी थिए। उनलाई यहुदी धर्मसभाको विषयमा सम्पूर्ण ज्ञान थियो, अर्थात् उनलाई यहुदी धार्मिक रीतिथिति र संस्कारको पूर्ण ज्ञान थियो। इसरायलीहरूलाई छिट्टै राजनीतिक स्वतन्त्रता दिने प्रावधान पुरानो करारको निम्ति भएको कारणले उक्त कुराको प्रतीक्षामा उनी पनि थिए। यहुदीहरू पश्चिमी राष्ट्र रोमीहरूको अन्यायपूर्ण नियन्त्रणमा थिए र त्यस समयमा धेरै झुटा मसीह तथा राजनीतिक नेतृत्वहरू सापटी आश्वासनबाट उनीहरू दिक्क भएको हामी पाउँछौँ। त्यसैले जब येशू आउनुभयो तब उनीहरूमा ठूलो आशा थियो र सावलले आफूले सोचे झैँ येशूलाई नपाएको कारणले पनि प्रभु येशूलाई पावल जस्तो व्यक्तिहरूले क्रुसमा टाँग्नु कुनै नौलो कुरो थिएन। तर सावलप्रति परमेश्वरको योजना अर्कै थियो। श्रोता, त्यो योजना सावलले कहिले पनि सोचेका थिएन, अर्थात् एक कट्टर यहुदी धार्मिक नेता, पण्डित र आफ्नो धर्मको रक्षाप्रति कटिबद्ध व्यक्ति एक दिन येशूको ठूलो प्रचारक बन्छन् भनेर सावलले कदापि पनि सोचेका थिएनन् भने अरूले पनि नसोचेको विषय थियो यो। तर परमेश्वरले सावललाई नै येशू नै मसीह हुन् भनी प्रचार गर्ने महान व्यक्तिको रूपमा चुन्नुभयो। त्यसभन्दा अझ अचम्मको कुरा यो छ कि प्रभु येशूको सुसमाचार प्रचार यहुदीहरूको माझमा मात्र नभई अन्य जाति अर्थात् गैर यहुदीहरू बीच पनि उनीद्वारा गराउने परमेश्वरको योजना थियो। श्रोता साथी, पावलको विषय पवित्र धर्मशास्त्र बाइबलको प्रेरित भन्ने पुस्तकमा टार्टस देशका सावलको नाउँ पहिलोपल्ट उल्लेख गरिएको पाइन्छ। प्रेरित पुस्तक 5:58 पदमा हेर्दा जब मण्डलीको सामाजिक काम गर्न नियुक्ति भएको स्टिफनलाई मार्न ढुङ्गा हानियो, उक्त कार्यमा सावलको पनि संलग्नता देखिन्छ। त्यसै गरी पवित्र धर्मशास्त्र बाइबलको प्रेरित भन्ने पुस्तकको 7:58 यसरी लेखिएको छ, तिनीहरूले तिनलाई अर्थात् स्टिफनलाई सहर बाहिर निकाली लगे र तिनीमाथि ढुङ्गा बसाए र उनीहरूले आफ्ना बस र साउल नाउँ गरेको एउटा युवकका खुट्टा लिएर राखे। त्यसै गरी प्रेरित 8 अध्यायको 1-5 पदहरूमा मण्डलीको सतावटको विषयमा यसरी लेखिएको छ, तिनको हत्यामा साउल पनि सहमत थिए। त्यसै दिन यरुसलेममा भएका मण्डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो र प्रेरितहरू बाहेक तिनीहरू सबै यहुदिया र सामरियाका मण्डलीहरूतिर छरपष्ट भए। भक्तजनहरूले स्टिफनलाई लगेर गाडेर तिनको निम्ति ठूलो विलाप गरे। तर साउलले चाहिँ घर घरमा पसेर मण्डलीलाई संहार गरिरहेका थिए। तिनले पुरुष र स्त्रीहरूलाई घिस्याउँदै लगी जालखानमा हालिदिन्। तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे। फिलिप चाहिँ सामरियाको एउटा सहरमा गएर तिनले ख्रिस्टको प्रचार गरे। इसाईहरूलाई खेदो गर्ने साउल पछि गएर पाउल भने र पत्रुस, स्टिफन र फिलिपले जस्तै गरी यहुदी जात र धर्मको दायराभन्दा बाहिर गएर येशूको मुक्तिको सुसमाचार सुनाउन काममा उनको ठूलो भूमिका रहेको पाइन्छ। येशूको चेला स्टिफनको प्रचार र मृत्युले पाउललाई गहिरो प्रभाव पार्दछ, किनकि स्टिफन स्वयं पनि युनानी अर्थात् ग्रिक भाषा बोल्ने यहुदी थिए। सुरुमा नियुक्त गरिएको मण्डलीका आधिकारिक अगुवा पनि थिए। श्रोता मित्र, सायद दुई फरक कुराहरूले गर्दा स्टिफनको प्रचारप्रति घृणा गरिएको हुनुपर्छ। यहुदी धर्मको केन्द्रबिन्दु मन्दिर र त्यसमा गरिने सम्पूर्ण संस्कार तथा रीतिरिवाजहरूको औचित्य अब समाप्त भयो भनेर उनले गरेको तर्कको कारणले उनका शत्रुहरू उनीप्रति अत्यन्तै रिसाएर उकुस मुकुस भएका हुनुपर्छ। यहुदी धर्मको केन्द्रबिन्दु क्रुसमा टाँगिएका र पुनरुत्थान हुनुभएका येशू नै हुन् भनेर स्टिफनले भनेका थिए। त्यसै कारणले यहुदी धर्मका पण्डित फरिसी साउल स्टिफनप्रति अत्यन्तै क्रूर भएको हुनुपर्छ। सुरुका इसाईहरूको विरुद्धमा उत्रने साउलको चरित्रलाई हेर्दा ऊ यहुदी धर्मको कट्टर तथा अतिवादी फरिसी पण्डितहरूमध्ये एक थियो भनेर बुझ्न सकिन्छ। परमेश्वरको राज्यको बारेमा दिएको महान भविष्यवाणीहरू अझसम्म पूरा भएको छैन भनेर साउलले विश्वास गरेको थियो। अर्थात् इसरायलमा अधर्म तथा झुट्टा धर्महरूलाई सफा गरेर ती बाइबलका महान भविष्यवाणीहरू पूरा गराउन परमेश्वरलाई मद्दत गर्ने काम पुण्य भएको साउलको तर्क हुनुपर्छ। अर्थात् आफूमा भएको धार्मिक विवेक उचित नै उचित थियो भनेर साउल अत्यन्तै आश्वस्त भएको पाइन्छ। त्यसकारण उक्त किसिमका झुटो धर्म फैलाउने येशूका अनुयायीहरूलाई मार्नै पर्छ भनेर साउलले अति नै उग्र भई येशूका जनहरूलाई सताएको थियो। निस्सन्देह हामीले जे विश्वास गर्छौँ त्यसमा रहिरहन अथक प्रयास गर्नुपर्छ, तर धर्मको नाउँमा अन्याय गर्नुहुन्न भन्ने उचित विवेकमा रहन हामी अत्यन्तै चनाखो पनि हुनुपर्छ। अर्थात् हामीले विश्वास गरेकै कुरा मात्र सत्य छ भन्ने हृदयमा हामी चल्यौँ भने हामी पनि गलत बाटोतिर जान्छु भन्ने सत्यप्रति हामी चनाखो रहनुपर्छ। श्रोता साथी, जब स्टिफनको हत्या भयो, साउलले हत्यारहरूका लुगाहरू मात्र बोकेको थियो, तर त्यसपछि येशूका अनुयायीहरूप्रति उसको रुखो व्यवहार आक्रमणमा परिवर्तन भएको पाइन्छ। यस विषयमा पुनः म प्रेरित भन्ने पुस्तकको 8 अध्यायको 3 पद पढ्दछु। तर साउलले चाहिँ घर घरमा गए पसेर मण्डलीलाई संहार गरिरहेका थिए। तिनले पुरुष र स्त्रीहरूलाई घिस्याउँदै लगी झ्यालखानाहरूमा हालिदिन्थे। साउलको कदम चान्चो नै थिएन। इसाई आस्थालाई सखाप पार्ने र सदाको निम्ति नाम निशाना नै मेटिदिने साउलको दृढता थियो। त्यसै अनुसार ऊ आफ्नो काममा लागेको पाइन्छ। जघन्य पशुको स्वभाव लिएर इसाईहरूलाई सखाप पार्ने षड्यन्त्रमा लागेको साउलको जीवनमा नाटकीय ढङ्गले आमूल परिवर्तन भयो। यो कसरी भयो? यी विषयहरूमा पवित्र धर्मशास्त्र बाइबलको प्रेरित भन्ने पुस्तकको 9 अध्यायको 1-18 पदहरू र 22 अध्यायको 6-21 पदहरूमा वर्णन गरेको हामी पाउँछौ। यस अनुभवमा परमेश्वरको सदाशयता र अनुग्रहले कस्तो भूमिका खेलेको थियो हामी हेर्न सक्छौँ। स्पष्ट रूपमा भन्ने हो भने परमेश्वरको सदाशयता र भलाइ पाउन साउललाई कति सुहाउँछ? यी प्रश्नहरू श्रोता साथी, मानवीय स्वभाव र दिमागको आधारमा हेर्ने हो भने साउलको आमूल धार्मिक परिवर्तन असम्भव देखिन सक्छ। यसैले गर्दा जब येशूका चेला तथा धेरै जसोले येशूको सुसमाचार सुने तर हतपत विश्वास गर्न सकेनन्। इसाईहरूलाई त्यसरी आतंकित पार्ने व्यक्ति त ठूलो सजायको भागी बन्नु पर्ने थियो, तर परमेश्वरको योजना अर्कै थियो र उसलाई अर्थात् सावललाई सजाय दिनुको सट्टा परमेश्वरले आफ्नो अपार अनुग्रह उसमाथि देखाउनु भयो। सावलको धर्म परिवर्तन बल जबरजस्ती उनको आत्मनिर्णयको विरुद्धमा भएको थिएन भनेर तपाईँ हामीले बुझ्न जरुरी छ। सावल कुनै नास्तिक व्यक्ति थिएन, तर ऊ धार्मिक प्रविधिको मानिस थियो, तर परमेश्वरको बारेमा उसको धारणा गलत थियो। प्रभु येशूले आकाशवाणीबाट सावललाई भन्नुभयो, सावल सावल तिमीले मलाई किन सताइरहेका छौ? चुच्चे लठीलाई लातले हिर्काउन त सजिलो छैन भन्ने कुरो कि तिमीलाई थाहा छैन? परमेश्वरको आत्माले सावलको हृदयमा काम गरिरहेको थियो भन्ने तथ्य ती परमेश्वरले व्यक्त गर्नुभएका शब्दहरूले जनाउँछन्। केही समय अघिदेखि परमेश्वरले सावललाई दिनुभएको चेतावनीलाई उनले व्यवस्था गरेको हुन सक्छ, तर आखिरमा सिरिया देशको डमस्कस राजधानीमा इसाईहरूलाई नाश गर्ने अनुमति पत्र लिएर जाँदा बाटोमा सावलको मुठभेट जीवित येशूसँग भयो र तब उहाँप्रति सदाको लड्ने काम उनले त्याग्ने निर्णय गरे। श्रोता साथी, तपाईँ पनि आफ्नो धार्मिक परिवर्तनको अनुभवको बारेमा विश्लेषण गर्न सक्नुहुन्छ। हुनसक्छ पावलको जस्तो नाटकीय ढङ्गबाट तपाईँको जीवनमा परिवर्तन भएन होला, तर कुन किसिमले परमेश्वरको अनुग्रह तपाईँले पाइरहनु भएको छ त्यसलाई आत्मसात गर्नुहोस् र परमेश्वरप्रति कृतज्ञता व्यक्त गर्नुहोस्। श्रोता साथी, येशूसँगको जम्का भेटबाट सावल अन्ध भएको थियो, तब उसलाई येशूले नै यहुदा नाम भएको आफ्नो भक्त कहाँ जान भने भन्नुभयो। त्यहाँ सावललाई अनिनियास भन्ने अर्को व्यक्तिको आगमनको प्रतीक्षामा रहन भनिएको पाइन्छ र उक्त पर्खाइको समयमा सावललाई आत्मा आलोचना गर्ने समय दिएको थियो। आफ्नो शारीरिक आँखाको अन्धोपनका कारण येशूका भक्तहरूलाई खेदो गर्दा आफू कसरी आत्मिकी अन्धो भयो भन्ने आत्मज्ञान उसलाई भइरहेको थियो। त्यो बेला जब डमस्कसको बाटोमा येशू सावल कहाँ देखा पर्नु हो, तब उसको जीवनमा आमूल परिवर्तन भएको थियो, अर्थात् सबै थोक परिवर्तन भयो। यहुदी धर्मको कट्टर संरक्षक भएर जे जे गरे सो ठिकै गरे भनेर उसको सोचाइ अब त्यो त गलत र महान भूल थियो भने उसले अनुभव गर्यो। परमेश्वरको निम्ति उहाँको धर्मको रक्षा गर्दै उहाँलाई सहयोग गरिरहेको भन्दा त ऊ त उहाँको खिलामा पो रहेछ। मानिसको दिमागले बुझ्नै नसकिने गरी उक्त घटना घटेको थियो। यरुसलेमको मण्डलीलाई उक्त कुरालाई ग्रहण गर्न अझ झन्कारो परेको पाइन्छ। येशूको परम भक्त हुन भने येशूको दायरामा उनलाई राख्न त्यस बेलाका मण्डली र विश्वासीहरूलाई धेरै समय लागेको थियो। श्रोता साथी, यरुसलेमको धर्म सभाको बडा गुरु ज्यूको हातले सही गरेको इसाईहरूको आधिकारिक मृत्यु पत्र लिएर सावल डमस्कस जाँदै थियो, तर सावलको निम्ति परमेश्वरको योजना र निर्देशन अर्कै थियो। त्यो संसारको कुनै पनि आधिकारिक व्यक्तिको भन्दा महान थियो। येशूको सुसमाचार यहुदीहरूमा मात्र सीमित नराखी गैर यहुदी जगतमा लाने जिम्मा अब सावल अर्थात् पावललाई दिएको थियो। उक्त सन्देशले त अनिन्यास र यहुदी इसाईहरूको निम्ति अझ झन आश्चर्यको विषय थियो। सावलको धर्म परिवर्तन भन्दा अन्य जातिहरूलाई उनले सुसमाचार फैलाउने कुराले सबै स्तब्ध भएको हुनुपर्छ र उक्त कुरा त्यस बेलाका इसाईहरूको निम्ति सनसनीपूर्ण र अमान्य थियो भन्दा अत्युक्ति नहोला, किनकि इसाई आस्था फैलाउनुबाट रोक्नको निम्ति सावलले भरमदुर प्रयास गरेको थियो। अब त्यही व्यक्तिलाई विश्वभरि सुसमाचार सुनाउने जिम्मा परमेश्वरले दिनुभएको थियो। सुसमाचारको घेरा यहुदीहरूबाट पावलद्वारा परमेश्वरले तोड्नुभएको हामी पाउँछौँ। यहुदीहरूले अन्य जाति वा विदेशीहरूलाई अन्य जाति वा अछुत उठान्दथे, तर येशूले मानिसले स्थापित गरेको जातीय प्रथालाई आफ्नो रगतद्वारा उल्मूलन गर्नुभयो। यस विषयमा पवित्र धर्मशास्त्र बाइबलको गलाती भन्ने पुस्तकको 3:28 यसरी लेखिएको छ, अब न त यहुदी छ, न ग्रिक, न कमारा छ, न फुक्का, न पुरुष, न त पुरुष न स्त्री छ, किनभने ख्रिस्त येशूमा तिमीहरू सबै एक हो। स्टिफनको मृत्युपछि इसाईहरूलाई जताततैबाट सतावट आयो, उक्त सतावटलाई सहन नसके धेरै यहुदी इसाईहरू विदेशमा भागाभाग गरेको पाइन्छ। धेरै ती यहुदी विश्वासीहरू गैर यहुदी सहर अन्तियोकमा भागेर गएका थिए। यो रोमी प्रान्त सिरियाको राजधानी थियो। उक्त सहर प्रख्यात रोम र अलेक्जेन्डर पछिको प्रमुख सहर थियो। श्रोता साथी, आजको प्रस्तुतिलाई हामी यहीँ रोक्छौँ र आजको प्रस्तुति तपाईँलाई कस्तो लाग्यो, यदि तपाईँका केही जिज्ञासाहरू छन् भने कृपया हामीलाई लेखेर पठाउन अनुरोध गर्छौँ। परमेश्वरले यी वचनहरूमा तपाईँलाई आशिष दिनुहोस्। आमेन।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55। आदरणीय मित्र, बाइबलले बताएको छ परमेश्वरले तीर्खाकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। हामीलाई दिइएको यो छोटो समय आशाको बाणीको प्रस्तुतिको समयमा हामीले हाम्रा श्रोताको आत्मिक भोकलाई केही मात्रामा भए तापनि सही प्रकारको खोराक पस्केर आत्मिक सन्तुष्टि दिन सकेका छौँ, केही ऊर्जा थप्न सकेका छौँ भनेर हामीले आशा राखेका छौँ। आफ्ना मनमा भएका केही दुविधा र शंकाहरू छन् भने अवश्य हामीसँग बाँडेर शंकाको निवारण गर्नुहुनेछ र सही प्रकारको बाटो पहिलाउन सक्नुहुनेछ। परमेश्वरको सच्चाईले अझ राम्रो बुझ्न सक्नुहुनेछ र आफ्नो जीवनलाई परमेश्वरमा पूर्ण समर्पित भएर समर्पण सहितको जीवन बिताउन सक्नुहुनेछ भनेर आशा राख्दै अब हामी हाम्रो कार्यक्रम सकिएको जानकारी यहाँलाई गराउन चाहन्छौ। जानुभन्दा अगाडि श्रोता, हामी यहाँलाई हाम्रो ठेगानाको विषयमा जानकारी गरौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसँग सिधै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छ: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55। हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org, nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ: www.awr.org। श्रोता, यसमा गएर तपाईँले हाम्रा दैनिक कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र डाउनलोड पनि गर्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आर, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग विदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनुभएको होस्। नमस्कार।